नेपाल दर्पणमा साथी मल्लिका थापासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कोरोनाका कारण मृत्यु हुने 32 जना पुगे, संक्रमितको संख्या 15,259, परीक्षणको दायरा थप बढाइएको सरकारको दावी।
पार्टी एकता बलियो बनाउने विषयमा नेकपाका दुई अध्यक्ष बीच छलफल, दोस्रो तहका नेताहरू पनि सक्रिय, केन्द्रीय सदस्यहरूद्वारा पार्टी मुख्यालयमा धरना बसेर एकता जोगाउन दबाव।
विभाजनकारी विचारहरूलाई अन्त्य गर्नका निम्ति कोशिश गर्नु, सबै समस्याको समाधान संवादमा छ।
भारतको इटावामा रहेको सलाहको झुण्ड नेपाल आउने खतरा टरेको सरकारको भनाई, दाङमा 500 हेक्टर भन्दा धेरै क्षेत्रफलमा सलाहको क्षति।
ब्राजिलमा एकै दिन 48,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि, विश्वभर 1,10,00,000मा संक्रमण।
र नयाँ ऐन कार्यान्वयनमा आएसँगै राखेपका पदाधिकारी पनि फेरिँदै।
श्रम हैन उत्पादन नै बेच्छु संसार भरि, स्वदेशमै लगाउ सिप विदेश जाने साटो, पसिनाले भिजाउँ अब आफ्नै देशको माटो।
वैदेशिक रोजगार बोर्डको सचिवालय।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 32 पुगेको छ। काठमाडौँको नयाँ बानेश्वरका 85 वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको र उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। काठमाडौँको एक निजी अस्पतालमा उपचार गराइरहेका उहाँको आईसीयूमा रहेकै बेला मृत्यु भएको उहाँले जानकारी दिनुभयो। यसैबीच नेपालमा आज एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो 24 घण्टामा थप 740 जनामा कोरोना पुष्टि भएको छ। यो एकै दिन भेटिएको सबैभन्दा ठूलो संख्या हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 15,259 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश दुईमा 3,995, बागमती प्रदेशमा 507, गण्डकीमा 1,118 जना, प्रदेश पाँचमा 3,891 जना, कर्णालीमा 1,539 जना र सुदूरपश्चिम प्रदेशमा 3,535 जनामा कोरोनाको पुष्टि भएको छ। रौतहट, सर्लाही, महोत्तरी, कपिलवस्तु, दाङ, पाल्पा, दैलेख र कैलाली गरी 7 जिल्लामा 500 भन्दा धेरैका दरले कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म 6,183 जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो 24 घण्टामा थप 823 जना कोरोनाबाट निको भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या 6,183 पुगेको हो। यस्तै सरकारले आजदेखि कोरोनाको परीक्षणको दायरा थप विस्तार गरिएको जनाएको छ। आजदेखि विभिन्न अस्पतालमा उपचार गराइरहेका क्यान्सर र मधुमेहका बिरामी तथा इमर्जेन्सी र आईसीयूमा रहेका बिरामीको कोरोना परीक्षण हुने भएको छ। यस्तै सबै स्वास्थ्य कर्मीको पनि परीक्षण हुने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यसैबीच बझाङमा क्वारेन्टिनमा रहेका एक युवाले कोरोना पुष्टि भएसँगै आत्महत्या गरेका छन्। खप्तरछन्ना गाउँपालिका वडा नम्बर 7 रहेको लामागाडा प्राविको क्वारेन्टिनमा बस्दै आएका युवाले आत्महत्या गरेका प्रहरीले जनाएको छ। गएको जेठ 19 गते भारतबाट गाउँ फर्किएका उनमा कोरोना पुष्टि भएपछि क्वारेन्टिनमा एक्लै रहेका गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहले बताउनुभयो।
पार्टीभित्रको विवाद समाधानको लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। आज एक दिन स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच कुराकानी गर्ने हिजोको निर्णय अनुसार दुई अध्यक्षबीच छलफल भएको हो। दुई अध्यक्षबीच झण्डै तीन घण्टा भएको छलफल पार्टी एकता जोगाउने विषयमा केन्द्रित थियो। आजको छलफलमा विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो। प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामालाई मुख्य शर्त बनाएका छन् भने प्रधानमन्त्री ओली कुनै पनि हालतमा राजीनामा दिन तयार नहुँदा विवाद बढ्दैछ। पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि दोस्रो तहका नेताहरूले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरूको ध्यान आकर्षण गराएका छन्। आज कृषि मन्त्री घनश्याम भूषालको निवासमा नेताहरू प्रदीप गेवाली, शंकर पोखरेल, विष्णु रिमाल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, मणि थापा, सुरेन्द्र पाण्डे, योगेश भट्टराई सहितका नेताहरू भेला भएर पार्टी एकता जोगाउन नेताहरूलाई दबाव दिएका हुन्। आजै पार्टी मुख्यालयमा केही केन्द्रीय सदस्यहरू पार्टी एकता कायम राख्न दबाव दिँदै धरनामा बसेका छन्। देश नै एकजुट हुनुपर्ने बेलामा सत्ताधारी पार्टी फुट्न नहुने मागसहित धरनामा बसेको नेत्री रामकुमारी झाँक्रीले बताउनुभयो।
पार्टीमा तमाम खालका समस्याहरू आएका छन्। ती समस्याहरूको निदान पार्टीमा विधिसम्मत, विधानसम्मत र बैठकबाट यसको निदान खोज्नुपर्छ। पार्टी एकता कायम गर्नुहोस्। पार्टीमा यो बेला चाहिँ जनताले विखण्डन होइन एकता खोजिरहेको छ। दलभित्रको मात्र एकता होइन, समग्र मुलुकलाई नै एकताबद्ध गरेर जानुपर्ने आजको दायित्व छ। कम्युनिस्ट पार्टीमा फरक मतहरूलाई पनि सुनिनुपर्छ।
अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जति विवाद भए पनि बैठक र सहमतिबाटै खोज्नुपर्ने र यसको लागि देशभरिबाट कार्यकर्ताले खबरदारी गर्नुपर्ने बताउनुभयो।
बरु देशव्यापी रूपमा नेकपाका नेता कार्यकर्ताहरूलाई पार्टी एकताको पक्षमा वकालत गर्न तपाईँहरू जागरूक भएर लाग्नुहोस् र आफ्नो जिल्ला कार्यालयहरूमा यसलाई व्यवस्थित ढङ्गले आजको जस्तै हाम्रो जस्तै सत्याग्रह र धरनाको कार्यक्रममा परिणत गर्नुहोस् र विभाजनकारी विचारहरूलाई अन्त्य गर्नका निम्ति कोसिस गर्नुहोस्। सबै समस्याको समाधान संवादमा छ, सहकार्यमा छ, विधानको पालनामा छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने विषयमा विवाद भइरहेको छ। केही दिन अघि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको कारण भारतले आफूलाई पदबाट हटाउन खोजेको प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिनुभयो। प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि पार्टीका अर्का अध्यक्ष प्रचण्ड, नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरूले भारतले होइन हामीले राजीनामा मागेका हौं भनेपछि नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ। साथी टेकमान साक्यले कम्युनिष्ट आन्दोलनका अगुवा मानिने मोहन विक्रम सिंहलाई नेकपाभित्र विवाद किन सिर्जना भइरहेको छ भनेर सोध्नु भएको छ।
खास गरेर ओलीलाई प्रधानमन्त्री अध्यक्षता गरेर हटाउने विषयमा विवाद देखेको छ। अनि मेरो ओलीको के भनेको छ भने यसो कारण लिङ्गाधुरा कारण सब विषयमा नक्सा निकालेको हुनाले भारतले एकदम उसलाई हट्नु खोजेको त्यसको रिफ्लेक्सन हो, त्यसको असर हो भनेर जो ओलीले लेखेका छन्। यो भनेर हामीले अर्ध सत्य मान्छौँ। अर्ध सत्य भन्नुको अर्थ उनले अहिले जुन नीति अपनाए उनले त्यो नीति ओलीको मात्र होइन, पुरै उनको नेकपाको नीति हो। कालापानी सहज बाली नक्सा सहज बाली त्यो अपनाएको नीति उसको समेत त्यो नीतिबाट धेरै सुन्दर भएको छ। त्यसैले उसले नेतालाई आफ्नो प्रान्त छाने, आफ्नो अर्को पनि छाने एउटा मनोवृत्ति भएको छ। त्यसलाई उसले धेरै त्यसलाई धेरै छुट्टै भएको छ। त्यस कारण उसले चाहिँ मोदी सरकार हटाउन खोजेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति चाहिँ हामीले के भन्न सक्छौँ?
पार्टीले उसलाई राख्न चाहन्छ, बस्नुपर्छ। त्यही पार्टीले उसलाई हटाउन चाहन्छ, हटाउन चाहनुपर्छ। त्यसै पनि छलफल गर्ने, छलफली गर्ने, त्यो सहयोग गर्ने, त्यो तरिका चाहिँ राम्रो होइन। हामी त्यसो त्यस्तो चाहिँ उनको भूमिका रहेको छ। एउटा व्यक्ति दाजु प्रकारको प्रचारकारी त्यो गएको छ। उसले आफ्नो पार्टीको माता पठाउनुपर्छ, पार्टीले राखे पारो उनीहरू त्यस्तै हो। पार्टीले हटाउनु चाहे हटाउनुपर्छ। त्यो पदमा त्यस्तै प्रकारको छानेर जसरी म काम गर्नुपर्छ भनेर उसले प्रत्यक्ष गर्छु नि त्यो गरेको
भनेको। प्रधानमन्त्री ओली आफू सचिनुपर्ने आवश्यकता छ त्यसो भए
उनको त्यो कार्यप्रणा नै त्यो गलत छ। उनीहरूले अहिले उठायो भनेर त्यो उठेको आवाज होइन। त्यसको मूल कारण उनीको गलत प्रकारको कार्यशैलीको परिणाम हो।
अब नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहिँ कार्यकारी भूमिका निर्वाह गर्नुपर्ने तर त्यो हुन सकेन भनेर भन्ने खालका कुराहरू पनि आइरहेछ। प्रचण्डको कार्यशैलीप्रति चाहिँ के भन्न सक्छौँ?
अब यो प्रचण्ड जस्तो प्रधानको हुनु अध्यक्षको हुनु त्यो गर्नेको कतै के गर्नुपर्छ गर्दैन भने पार्टीको मेरो अन्त गर्नुभयो मुख जस्तो पाए कहीँ नेताहरूमा कहीँ प्रकार कमजोरीहरू हुन्छन् त्यो सहानुक ठग त्यो टोलो छुटो ठगेको आफ्नो पार्टीको कमजोर निकै हो त्यसको स्थायी समिति होला या सचिव होला या आफ्नो पनि केही कमजोर होला उसले टोलो खाँचो त्यसकै त्यसमा आफ्नो कन्ट्रोलको कमजोरी आफ्नो त गर्नुपर्छ पार्टीको निर्देशन छ त्यसलाई मानेर जानुपर्छ
भनेको चाहिँ नेकपाभित्र केपी ओलीले मात्रै होइन अरू नेताहरूले पनि कार्यशैली परिवर्तन गर्नुपर्छ। अब नेकपालाई यति धेरै विश्वास प्राप्त हुँदा हुँदै पनि यति धेरै विरोध आइरहनुका पछाडि चाहिँ नेकपा अब कसरी सोचिएर अगाडि बढ्न सक्छ?
क्यारेक्टरमा उनको कार्यशैलीमा जो गल्ती भएको छ अहिले कारण त त्यो माथि ल्याउने सिद्धान्त विचरणको परिणाम हो। उनको जो सिद्धान्त विचरण भयो उनको कार्यप्रणाली उनको संसद प्रणाली पनि कमिस्ट जस्तो भएको छ।
उहाँ हुन्थ्यो कम्युनिष्ट आन्दोलनका अगुवा मोहन विक्रम सिंह। नेकपाभित्रको विवादबारे जानकारी दिँदै सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हाम्रो सचेतता कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता।
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्यु गर्दा निस्कने थुक र सिंगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ।
यसको संक्रमणबाट बच्न के गर्ने?
खोक्दा हाच्छ्यु गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने।
के नगर्ने?
खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने, भीडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्। नआत्तिउँ तर सतर्क रहौ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, USAID र सुआहारा।
भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।
के हो भाइ, मेल आउँदैछ भनेको यत्तिका बेर भइसक्यो, आधी घन्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कोरोनाका कारण मृत्यु हुने 32 जना पुगे, संक्रमितको संख्या 15,200 नाग्यो, पार्टी एकता बलियो बनाउने विषयमा नेकपाका दुई अध्यक्षबीच छलफल, भारतको इटहवामा दोस्रो तहका नेताहरू पनि सक्रिय, केन्द्रीय सदस्यहरूद्वारा पार्टी मुख्यालयमा धरना बसेर एकता जोगाउन दबाव लगायतका खबर प्रस्तुत गर्यौं।
सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईले भारतबाट सलहको अर्को झुण्ड नेपाल आउने सम्भावना टरेको बताउनु भएको छ। हिजो भारतको इटहवामा रहेको सलहको झुण्ड आज दक्षिणतर्फ मोडिएर मध्यप्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना टरेको उहाँले बताउनु भएको हो। उहाँले मनसून तथा हावाको दिशामा नाटकीय परिवर्तन आएमा मात्र नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने बताउनुभयो। संघीय संसद प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा संयोजक हुमागाईले मानव बस्तीको नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिश नगरिएको बताउनुभयो। तर अन्तिम विकल्पको रूपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने 4-5 प्रकारका विषादीलाई तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो। कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले देशका धेरैजसो जिल्लामा सलह पुगेको र 10 जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताउनुभयो। उहाँले दाङमा सबैभन्दा धेरै 500 हेक्टर, प्युठानमा 283 हेक्टर, अर्घाखाँचीमा 100 हेक्टर र मकवानपुरमा 105 हेक्टर जमीनमा क्षति पुगेको बताउनुभयो। बैठकमा सांसदहरूले यसअघि पनि कृषि मन्त्रालय र विज्ञहरूले नेपालमा सलह आउँदैन भनेको तर नेपालमा ठूलो संख्यामा सलह आएकोले फेरि पनि आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै भातृ संगठन नेपाल विद्यार्थी संघका गतिविधिप्रति आक्रोशित हुनुभएको छ। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको 96 जन्म जयन्तीको अवसरमा काठमाडौँमा नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा सभापति देउवाले संगठन विस्तार गर्न नसकेको र कलह बढ़ाएको भन्दै आक्रोश पोख्नु भएको हो। संगठन विस्तार गर्नुको साथो काठमाडौँमा भाषण गरेर बस्ने प्रवृत्तिले नेवी संघ कमजोर बनेको भन्दै विद्यार्थीहरू आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको देउवाको भनाइ छ। देउवाले आफू अहिलेसम्म 4 प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरू भविष्यमा प्रधानमन्त्री बन्न लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको बताउनुभयो।
गाउँ ठाउँ सबै ठाउँ स्कुल कलेजमा जित्नुहोस् जहाँ पनि हारे हारे छ दिपिसी लाज पनि छैन हामी सबै ठाउँमा जित्या छौँ दिपिसी कहाँ छ आज दिपिसी गाउँमा छ स्कुलमा छ गाउँ स्कुलमा जबसम्म दिपिसी हुँदैन तबसम्म कहिले पार्टी बजी हुँदैन अनि त्यहाँबाट हारे हारे छ सबै ठाउँमा कम्युनिस्ट कम्युनिस्ट कहाँबाट कम्युनिस्ट जित्यो यहाँ काठमाडौँ बल्ता बल्ता भाषा गरेर के भन्नु भएको छ गाउँमा जाऊ गाउँमा।
नेपाल सरकारले अमेरिकालाई पत्र लेखेर सहायता परियोजना एमसीसी सम्झौता तत्कालका लागि रोकिएको जानकारी गराएको छ। सम्झौता संसदबाट अनुमोदन गरिसक्नुपर्ने समय अवधि असार 16 गते नै सकिएकाले सम्झौता अहिलेका लागि होल्ड गरिएको जानकारी गराएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले एमसीए मार्फत अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको उहाँले बताउनुभयो। सम्झौताका विषयमा सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादका कारण संसदमा कार्यसूची बन्न पाएको थिएन। बजेट अधिवेशन पनि अन्त्य भएकोले तत्काल अनुमोदन हुने स्थिति नभएकाले सम्झौता अन्तर्गतका बजेट र कार्यक्रम हाल रोकिने भएका हुन्।
गुल्मीको इस्मा गाउँपालिका एकमा गैरातीको पहिरोमा घाइते भएकालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। गुल्मीका सांसद गोकर्ण विष्टको पहलमा 5 घाइतेलाई काठमाडौँ ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अरू घाइतेको सदरमुकाम तमघासमा उपचार भइरहेको छ। पहिरोमा परेर इस्मा गाउँपालिका एक मल्दीका वसन्त सारूका 18 छोरा सूरज सारू र निस्ती ढाँडफाँटकी 7 बालिका अपेक्षा खत्रीको ज्यान गएको छ। मुसिकोट नगरपालिकाको वार्ड नम्बर 2 हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पसल पहिरोले बगाउँदा अन्दाजी 55 भागीरथ घिमिरे बेपत्ता हुनुभएको छ। पहिरोले गर्दा 156 परिवार विस्थापित भएका छन्।
पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरूलाई जागिरबाट निकाल्ने, बिना तलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने लगायतका समस्या देखिएको भन्दै महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत आज बबरमहलमा प्रदर्शन गरेको हो। महासंघका अध्यक्ष गोविन्द आचार्यले पेशागत सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो। अबको आन्दोलन श्रमजीवी सरकार ऐन लागू नभएका मीडिया हाउसमा केन्द्रित हुने उहाँले बताउनुभयो।
लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा 34 रुपियाँ बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन शुरू भएपछि आजसम्म 34 रुपियाँ बराबरको क्षति भएको देखाएको पर्यटन मन्त्रालयले जनाएको छ। पर्यटन मन्त्रालयले लकडाउनका कारण असर परेकोले पर्यटन क्षेत्रका कर्मचारी र पुनर्कर्जाको लागि 5% ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था गरेको जानकारी दिएको छ। यस्तै आन्तरिक राजस्व विभागले होटलका लागि भ्याट दाखिला गर्ने समय 2 बढ़ाएर 4 पुर्याएको छ। मन्त्रालयले हवाई जहाज पार्किङ शुल्कमा 50% बहाल आयमा छूट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको 50% छूट दिन सरकारलाई सिफारिश गरेको पनि जानकारी दिएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
जहानी सबको मनमा माया, त्यही माया सँगै छ यति गहिरो यो नाता। विश्वास यो तोड्दैन, साथ दिन्छ साथै जगले पनि। प्रभु
यसरी नै हजारौंको मुहारमा खुशी र सन्तुष्टिको उज्यालो छर्दै, खुशियाली बाँड्दै,
प्रभु बैंक विश्वास छर्दै, विश्वास जित्दै अघि बढ्दै।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी। किन ल्याउनु भएको, पर्दैन थियो नि नयाँ कुर्सी।
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो दण्डमा समस्या हुन्छ नि सर।
V-Bone Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146, 9810-90-146.
V-Bone, change your perception.
डराएर कोरोनालाई जित्न सकिँदैन, कोरोनालाई हराउन त कोरोना क्याप्सुल सुन्नु पर्छ। कोरोना भाइरसका बारेमा तपाईँका प्रश्न हाम्रो इमेल ठेगाना coca@unn.com.np मा पठाउन सक्नुहुन्छ।
हामी विज्ञ स्वास्थ्य कर्मी र डाक्टरका जवाफ ल्याएर कोरोनाका क्याप्सुल बनाउँछौ।
साया कैरन र साझा खबरमा दिन बिराएर आउँछ कोरोना क्याप्सुल,
मिलिजुली बनाऊ, कान थापेर सुनौ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसको पीसीआर प्रविधिबाट गरेको परीक्षणको शुल्क उठाउन थालेको छ। प्रतिष्ठानले दाङका पालिकाहरूलाई पत्र पठाएर पीसीआर परीक्षण बापतको शुल्क तत्काल बुझाउन ताकेता गरेको हो। शुल्क नबुझाए परीक्षण नगर्ने र संकलित स्वाब नलिने प्रतिष्ठानले जनाएको छ। स्वास्थ्य मन्त्रालयले परीक्षणका लागि मेसिनदेखि आवश्यक किट, भीटीएम, रिएजेन्ट लगायतका सामान उपलब्ध गराएकोले त्यसको शुल्क बुझाउन नपर्ने बताए पनि प्रतिष्ठानले शुल्क बुझाउन भनेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकार चुकेको बताउनु भएको छ। कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भए पनि क्वारेन्टिन व्यवस्थापनमा चुकेको उहाँले स्वीकार गर्नुभएको छ। क्वारेन्टिनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको उहाँको भनाइ छ। मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले क्वारेन्टिन व्यवस्थापन बाहेक कोरोना महामारी नियन्त्रणका समग्र काममा सरकारले उत्कृष्ट भूमिका निर्वाह गरेको दावी गर्नुभयो।
अहिले गण्डकी प्रदेश 5 र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानी परिरहेको छ। राति प्रदेश 1 र 2 का केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसून सक्रिय भएकाले अबको 3 दिन देशभर पानी पर्ने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी पहिरोबाट जोगिन आवश्यक सतर्कता अप्नाउन पनि आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकले भुक्तानी कार्यको अनुमति लिएका संस्थासँग मात्रै डिजिटल भुक्तानीको सहकार्य गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकबाट अनुमति नै नलिएका संस्थासँग केही बैंकले डिजिटल भुक्तानीको सहकार्य गरेको भन्दै राष्ट्र बैंकले अनुमति नलिएका संस्थासँग सहकार्य नगर्न र त्यस्ता संस्थालाई डिजिटल पेमेन्ट पार्टनर नबनाउन पनि ब्याङ्कहरूलाई सूचना जारी गरेको छ।
उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका ओडा नम्बर 12 दामगाडेमा सड़क मर्मत गरेको छ। आफ्नो गाउँपालिका जाने तर्फको सड़क नगरपालिकाले मर्मत नगरिदिएपछि 15 किलोमिटर टाढा रहेको मध्य नीलकण्ठ नगरपालिकाको क्षेत्रमा समेत सड़क मर्मत गरेर गाउँमा खाद्यान्न, औषधि र कृषि सामग्री ढुवानी गर्नुपर्ने अवस्था आएको नेत्रावती डबजोङ गाउँपालिकाका गाउँपालिका अध्यक्ष दुर्गा नारायण साक्यले जानकारी दिनुभयो।
वर्षातको समयमा पानीजन्य जीवाणुका कारण लाग्ने रोगको जोखिम हुने भएकोले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन्। विशेष गरी यो समयमा डेंगी, मलेरिया, आउँ, जन्डिस र झाडा पखाला लगायतका रोगको जोखिम हुने भएकोले सावधानी अपनाउन फेमिली फिजिसियन डाक्टर विश्वराज दवाडीले सुझाव दिनुभएको छ।
अर्घाखाँचीको सिद्धगंगा नगरपालिका ओडा नम्बर 12 किसानलाई उत्पादनका आधारमा अनुदान वितरण थालेको छ। यसै गरेर खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले गरीबका लागि छानो कार्यक्रम शुरू गरेको छ।
पर्यटन मन्त्री योगेश भट्टराईले ओम्नीले नेपाल एयरलाइन्सलाई पैसा तिर्नुपर्ने र त्यसको जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय रहेको बताउनु भएको खबर पढेर केशव उप्रेती लेख्नुहुन्छ, गुटको प्रभाव मन्त्रालयमा समेत यसरी देखिएको छ अनि कसरी हुन्छ काम। नेपालमा 6183 जनाले कोरोना जितेर घर फर्किएको खबर पढेर पदम खप्तरी मगर लेख्नुहुन्छ, विकसित देशका तुलनामा स्वास्थ्य सेवा कमजोर भए पनि कोरोना जित्नेको संख्या सन्तोषजनक रहेकोले कोरोना प्रतिको त्रास घट्दै गइरहेको देखिन्छ। नेपालमा कोरोना संक्रमितको संख्या 15,000 नागेको खबर पढेर लक्ष्मी घिमिरे लेख्नुहुन्छ, क्वारेन्टिन रीतिरै छन् भनिन्छ तर संक्रमितको संख्या झन बढ्दैछ। संक्रमण समुदायतिर प्रवेश गर्न लागेको त होइन, कपिलवस्तुमा नगरपालिकाले स्कूल खुलाउन निर्देशन दिएको छ। बच्चालाई मास्क लगाउन भन्यो, लगाउँदैनन्। यस्तो अवस्थामा दीर्घकालीन प्रभावको ख्याल नगरी स्कूल खुलाउन कति सान्दर्भिक होला। अनि कोरोनाको प्रभावबारे उत्तम पण्डित लेख्नुहुन्छ, संसारभर नियमित उडान भइसक्यो, छिमेकी देश भारतले पर्यटन क्षेत्र खुल्ला गर्यो, हाम्रो देशको सरकारले भने विदेशमा अलपत्र नागरिकसँग दोब्बर असुल्ने, सीमित मात्रै परीक्षण गर्ने, कोरोनाको हाउगुजी देखाएर लकडाउन जारी नै राख्ने काम गरिरहेको छ। यो कहिलेसम्म हो कुनी? काम गर्नेलाई काम गर्न दिनु पर्यो, आवश्यक सावधानी अपनाउँदै जनजीवन सामान्य बनाइदिनु पर्यो। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। नेपाल दर्पणमा अब विदेशका खबर। ब्राजिलमा एकै दिन 48,000 भन्दा धेरैमा कोरोना संक्रमणको पुष्टि भएको छ। हिजो एकै दिन 48,105 जनामा कोरोना भाइरस पुष्टि भएको ब्राजिलका सरकारी अधिकारीले जनाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलमा अहिलेसम्म 15,02,000 भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा 62,000 भन्दा धेरैको ज्यान गएको छ। ब्राजिल संसारमै धेरै कोरोना संक्रमण पुष्टि भएका देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ। रूस तेस्रो स्थानमा छ भने भारत चौथो, पाँचौंमा स्पेन, छैठौंमा पेरू, सातौंमा चिली, आठौंमा बेलायत, नवौंमा इटली र दशौंमा मेक्सिको रहेका छन्। विश्वमा 213 देशमा फैलिएको कोरोना भाइरसबाट 1,10,31,000 जना संक्रमित भएका छन्। संक्रमित मध्ये 5,25,000 भन्दा धेरैको ज्यान गएको छ भने 61,85,000 भन्दा धेरै उपचारपछि निको भएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विस्तारवादको युग सकिएको बताउनु भएको छ। बिहान चीनसँगको विवादित सीमा क्षेत्र लद्दाखको लेह पुगेका प्रधानमन्त्री मोदीले चीनको नाम नलिकन विस्तारवादको युग सकिएको बताउनु भएको भारतीय संचार माध्यमले जनाएका छन्। भारत चीन सीमा क्षेत्र लद्दाखमा दुई हप्ता अघि भएको झडपपछिको अवस्थाबारे बुझ्न र समीक्षा गर्न प्रधानमन्त्री लद्दाख पुगेका भारतीय संचार माध्यमले जनाएका छन्। लद्दाखमा दुई हप्ता अघि चिनिया सेनासँगको झडपमा 20 भारतीय सेना मारिएका थिए। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन मोदी लद्दाख पुगेका भारतीय संचार माध्यमले जनाएका छन्।
पाकिस्तानमा रेलले बसलाई ठक्कर दिँदा एउटै परिवारका 19 जनाको ज्यान गएको छ, अरू 8 जना घाइते भएका छन्। पञ्जाब प्रान्तको शेखुपुरामा बाटो काट्ने ठाउँमा रेलले बसलाई ठक्कर दिँदा बसमा रहेका 19 जनाको ज्यान गएको र उनीहरू एउटै परिवारका भएको बीबीसीले जनाएको छ। बसमा रहेका यात्रुहरू सिख यात्री रहेको खबरमा उल्लेख छ।
नेपाल दर्पणमा अब खेल खबर। नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी पनि नयाँ नियुक्त हुने भएका छन्। ऐनमा भएको व्यवस्थाका कारण राखेपका पदाधिकारीको बारेमा अन्यल भए पनि खेलकुद मन्त्री जगत विश्वकर्माले कानूनी छलफल गरेपछि पुरानो नियुक्ति खारेज भएर नयाँ नियुक्ति हुने जानकारी दिनुभयो। मन्त्री विश्वकर्माले अब ऐन अनुसार तत्काल नयाँ सदस्य सचिवको नियुक्ति प्रक्रिया अघि बढ्ने र क्रमशः सचिव सचिवालय लगायतको नियुक्तिका लागि पनि प्रक्रिया थाल्ने बताउनुभयो। राखेपको सदस्य सचिव नियुक्तिको लागि युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहने छनौट समितिले नाम सिफारिश गर्ने र सरकारले नियुक्त गर्ने व्यवस्था छ।
र स्पेनिस लालिगा फुटबलमा आज एटलेटिको मड्रिड र मालोरका बीच खेल हुँदैछ। दुई क्लब बीचको खेल नेपाली समयअनुसार राति 14:45 शुरू हुनेछ। घरेलु मैदानमा एटलेटिको सहज जितको खोजीमा हुनेछ। लिगको तेस्रो स्थानमा रहेको एटलेटिकोको 59 अङ्क रहेको छ। मालोरका भने रेलिगेसन क्षेत्रबाट माथि उक्लन प्रयास गरिरहेको छ। एटलेटिकोलाई हराउन सके मालोर्कालाई थप राहत मिल्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कोरोनाका कारण मृत्यु हुने 32 जना पुगे। संक्रमितको संख्या 15,259। परीक्षणको दायरा थप बढाइएको सरकारको दावी।
पार्टी एकता बलियो बनाउने विषयमा नेकपाका दुई अध्यक्ष बीच छलफल। दोस्रो तहका नेताहरू पनि सक्रिय। केन्द्रीय सदस्यहरूद्वारा पार्टी मुख्यालयमा धरना बसेर एकता जोगाउन दबाव।
भारतको इटहावामा रहेको सलहको झुण्ड नेपाल आउने खतरा टरेको सरकारको भनाई। दाङमा 500 हेक्टर भन्दा धेरै क्षेत्रफलमा सलहको क्षति।
ब्राजिलमा एकै दिन 48,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि। विश्वभर 1,10,00,000 जना संक्रमित।
र नयाँ ऐन कार्यान्वयनमा आएसँगै राखेपका पदाधिकारी पनि फेरिदै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतमसँगै मल्लिका थापा र अर्जुन पोखरेल पनि विदा हुन्छौ। कोरोनाको जोखिम कायमै रहेकोले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।